نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي زدنا علما، اللهم فقهنا في الدين، اللهم إنا أسألك علما نافعا وعملا متقبلا ورزقا طيبا. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. طہارت کے احکام ہیں اس چیپٹر میں، چیپٹر نمبر 2 ہے جو نماز نبوی کا. اس میں پہلا جو مسئلہ ہے وہ میں پڑھوں گی نہیں، اس لیے کیونکہ آپ سے متعلق نہیں ہے اتنا زیادہ، مگر آپ کو صرف اس کے بارے میں بتا دیتی ہوں کہ کنویں کا جو پانی ہے وہ پاک ہوتا ہے، اس کے ساتھ غسل بھی کر سکتے ہیں، وضو بھی کر سکتے ہیں. اسی طرح دریا کا اور سمندر کا پانی بھی پاک ہے، اس سے بھی آپ غسل اور وضو کر سکتے ہیں. آپ صلی اللہ علیہ وسلم نے کھڑے پانی میں پیشاب کرنے اور غسل کرنے سے منع فرمایا، یعنی یہ جو جیسے تالاب ٹائپ پانی ہوتا ہے وہ کھڑا پانی ہے، اس کے اندر پیشاب کرنا یا اس سے غسل کرنا، اس سے منع کیا آپ صلی اللہ علیہ وسلم نے. پھر طہارت میں سب سے پہلے جو رفع حاجت کے آداب ہیں وہ آپ کو آنے چاہیے. آپ دیکھیں نماز کا ہم پڑھ رہے ہیں نماز کے متعلق، لیکن بات آ رہی ہے یہاں پہ احکام طہارت کی. کیوں؟ اس لیے کہ نماز کے لیے سب سے پہلی شرطی طہارت ہے. اگر آپ کو ٹوائلٹ یوز نہیں کرنا آتا، آپ کی طہارت نہیں ہوئی، پھر طہارت نہیں ہوئی تو پھر آپ خود سوچیں کہ پھر آگے نماز کیا ہوگی. تو سب سے پہلی تو بات یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم جب بھی ٹوائلٹ بیت الخلاء میں داخل ہونے کا ارادہ کرتے، جا کے نہیں اندر، باہر سے ارادہ ہی کرا ہے، مثلا میں اٹھ کے ابھی ریسٹ روم کی طرف جا رہی ہوں، تو فرماتے اللہم انی اعوذ بکا من الخبث والخبائث، اللہ میں تیری پناہ پکڑتا ہوں نار اور مادہ ناپاک جنوں کے شر سے. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا جو بیت الخلاء ہے وہ جنوں اور شیطانوں کے حاضر ہونے کی جگہ ہے، جب تم بیت الخلاء میں جاؤ تو یہ دعا پڑھ لیا کرو. تو جن، یہ جو شیاطین جن ہیں، یہ گندگی کو، نجاست کو پسند کرتے ہیں، تو نجس جگہوں پہ ہوتے ہیں. اگر آپ یہ دعا پڑھ کے اور پھر جائیں گے تو انشاءاللہ محفوظ رہیں گے ان کے شر سے. اس لیے آپ دیکھتے ہیں کہ کئی دفعہ ایسے ہوتا ہے کہ کوئی لوگ ایسی گندی جگہوں پہ جاتے ہیں اور پھر وہاں پہ اللہ معاف کرے کہ اس طرح کے شکار ہو جاتے ہیں کہ وہ کبھی کہتے ہیں اب سایہ ہو گیا کسی کا، اب کبھی کچھ مسئلہ کہتے ہیں. تو ایسی جگہوں پہ جانے سے پہلے اگر انسان اللہ کی پناہ لے لے تو زیادہ نہیں ہے بہتر. اور پھر جب آپ بیت الخلاء سے نکلتے ہیں تو اتنی آسان دعا ہے نا، آپ جب نکلے، اندر ہی نہیں بولنی، آپ جب نکلتے ہیں تو پھر آپ کو اس وقت کیا کہنا ہے، غفرانک، کہ اللہ میں تجھ سے بخشش چاہتا ہوں. یہ کس چیز کی بخشش؟ کہ اللہ بیت الخلاء کے اندر ذکر نہیں کیا جا سکا، اتنی دیر بھی اللہ میں تیرے ذکر سے دور رہی ہوں، اس پر تو مجھے معاف کر دینا. اچھا، پھر کچھ ایسی چیزیں ہیں جو آپ کو معلوم ہونی چاہیے جو رفع حاجت کے مسائل ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا جب تم قضاء حاجت کو آؤ تو قبلے کی طرف منہ کرو، نہ پیٹھ. نہ قبلے کی طرف آپ نے منہ کر کے بیٹھنا ہے، نہ پیٹھ کر کے بیٹھنا ہے. جو لوگ گھر اپنے بنوائیں تو وہ اس طریقے سے بنوائیں، یا ریسٹ روم وغیرہ میں اسپیشلی، کہ ان کا جو ٹوائلٹ ہے وہ قبلے کی طرف نہ تو منہ اور نہ پیٹھ ہو. آپ صلی اللہ علیہ وسلم نے گوبر اور ہڈی کے ساتھ استنجا کرنے سے منع فرمایا. آپ صلی اللہ علیہ وسلم نے فرمایا دو لعنت کا سبب بننے والے کاموں سے بچو جن کی ایسے انسانوں پہ لعنت ہوتی ہے. صحابہ کرام نے پوچھا وہ کیا ہے، آپ نے فرمایا لوگوں کے راستے میں رفع حاجت کرنا اور سایہ دار درختوں کے نیچے رفع حاجت کرنا. یعنی لوگ جہاں سے گزرتے ہیں، اب ہمارے ملکوں میں تو بہت ہی عادت ہے لوگوں کی جو راستوں میں ہی جہاں پہ موقع ملا وہیں بیٹھ گئے. اسی طرح کیوں، یہ کس لیے منع کیا گیا؟ کہ لوگوں کو اذیت ہوگی، تکلیف ہوگی نا، جو قریب سے گزر رہا ہے ظاہر ہے اس کے لیے تکلیف کا باعث ہے، اس کی نظر بھی پڑے گی وہاں پہ اور ایک گندگی بھی پھیلا رہا ہے وہ راستوں میں، جو چلنے پھرنے کا لوگوں کا روز کا यानी रास्ता है, उसके ऊपर लोगों के लिए एक तकलीफदेह चीज़ को उसने डाल दिया। अब आप ये यहाँ से ये भी अंदाज़ा लगाएं कि जो लोग टॉयलेट्स में जाते हैं और फिर फ्लश नहीं करते, फ्लश किए बगैर आ जाते हैं, या पेशाब के कतरे या पानी इर्द गिर्द पड़ा हुआ छोड़ आते हैं, वो लोगों के लिए कितनी अजियत का बायस बनते हैं। वो भी एक रास्ता ही हो गया ना, यानी हर एक ने उसके बाद जाके उसको यूज़ करना है, उसी जगह को। तो उस जगह में को जब दूसरे बंदे ने साफ नहीं छोड़ा, तो बताएं ये लानत का सबब नहीं बनेगा उसके लिए? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इस रास्ते से मतलब, आप सिर्फ ये नहीं देखें कि हम तो रास्तों में ना जाते हैं ना कभी बैठे हैं, तो इसलिए हम तो इससे मुस्तस्ना हैं। भाई देखें, ये भी रास्ता ही हो गया ना। आप अपना रेस्टरूम सही यूज़ नहीं करते, वो सिर्फ आपने तो नहीं यूज़ करना, वो दूसरे और लोगों ने भी उसी जगह जाना है। तो और दूसरी, सायादार दरख्तों के नीचे, वहाँ पे कोई आराम करने के लिए लेट सकता है, कोई बैठ सकता है, कोई वहाँ पे अक्सर लोग जाके साए के नीचे खड़े हो जाते हैं। अगर वहाँ पे किसी ने इस तरह से रफा हाजत की है, तो खुद सोचें कि उसके लिए कितनी परेशानी होगी जो बाद में आएगा। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने दाएं हाथ से इस्तंजा करने से मना फरमाया, तो मना किया गया इस चीज़ से, इसके लिए सिर्फ बायां हाथ इस्तेमाल किया जाए। फिर यह कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब रफा हाजत को जाते, तो इतनी दूर जाकर बैठते कि कोई आपको ना देख सकता, यानी नज़रों से ओझल होकर बैठते। तो हमें क्या करना चाहिए फिर? इसका मतलब है बाज़ लोग बिल्कुल इस चीज़ की परवाह नहीं करते, रेस्टरूम लॉक नहीं करते। अब बच्चे भी अंदर चले आ रहे हैं, और वो चाहे वो शावर ले रहे हैं, चाहे वो टॉयलेट पे, नहीं, आप लॉक करें कि कोई आपको देख ना सके। ये ऐसी हालत है, गंदगी की हालत है, कोई इंसान पसंद नहीं करता कि उसको कोई देखे। आप सल्लल्लाहु अलैहि वसल्लम पानी के साथ इस्तंजा फरमाते थे। आप सल्लल्लाहु अलैहि वसल्लम ने सुराख में पेशाब करने से मना फरमाया। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम एक दफ़ा, हज़रत अब्दुल्ला बिन उमर फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम पेशाब कर रहे थे कि एक आदमी ने आपको सलाम किया, मगर आपने उसका जवाब ना दिया। इससे क्या पता चलता है? यानी कि रफा हाजत के वक्त इंसान सलाम का भी जवाब नहीं दे सकता। तो बातें करना कि कोई रेस्टरूम में चला गया, अब वहीं से बोल रहा है, अब वहीं से बातें कर रहा है, टॉयलेट पे है, और वो बातें किए जा रहा है बाहर वालों के साथ, या बाहर वालों को किसी को आवाज़ दे रहा है, किसी को कोई काम बता रहा है, तो ये मना है। आप सल्लल्लाहु अलैहि वसल्लम ने अगर अगर किया जा सकता, तो कम से कम सलाम का जवाब तो ज़रूरी है ना देना। तो जब सलाम का जवाब भी नहीं आपने दिया, तो आप खुद सोचें कि कोई और बातें करना कहाँ से जायज़ हो सकता है। तो बाज़ लोग इस चीज़ का बिल्कुल ख्याल नहीं करते, वो जाके रेस्टरूम में भी बातें करते रहते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने गुसल खाने में पेशाब करने से मना फरमाया। गुसल खाने से मुराद क्या है? मतलब जिस जगह पे गुसल किया जाए, शावर आप करते हैं, आपका बाथ टब है, वहाँ पर बच्चों को भी सिखाएं कि वहाँ पे पेशाब नहीं करना। ठीक है, वो जगह एक नहाने की है, उस जगह को पाक रहना चाहिए, तो उसी जगह को पेशाब के लिए इस्तेमाल नहीं करना। अगर बाथ टब में भी हैं, तो उससे निकल के आएंगे, रफा हाजत से फारिग होके फिर वापस बाथ टब में जाएं। हज़रत अबू हुरैरा कहते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बैतुल खला गए, एक बर्तन में पानी लाया गया, आपने इस्तंजा किया, फिर एक और बर्तन में पानी लाया गया, आपने वुजू किया। क्या मतलब हुआ इसका? कि जो इस्तंजा का बर्तन था, वो आपने सेपरेट रखा, और जो वुजू का था, वो सेपरेट इस्तेमाल हुआ, वो बर्तन अलग था। यानी एक ही लोटे से आप दोनों काम नहीं कर सकते। बाज़ लोगों ने एक ही लोटा रखा होता है, वही वज़ू का है, वही इस्तंजा करने के लिए, उसी को टॉयलेट में ले जाते हैं, उसी से मतलब इस्तंजा करते हैं, उसी के अंदर पानी भर के फिर वज़ू भी करने लगते हैं। ऐसा नहीं होना चाहिए। देखिए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दो अलग बर्तन इस्तेमाल किए थे। जिस शख्स को रफा हाजत की तलब हो, तो पहले वो हाजत से फरागत पाए, फिर नमाज पढ़े। कई दफ़ा ऐसे होते हैं, बच्चों में स्पेशली हम ये देखते हैं, बड़े भी कई दफ़ा इतनी अकल नहीं करते कि भाई अब रफा हाजत की ज़रूरत है। ठीक है, तो अब वो कहते हैं कि अगर हम टॉयलेट गए, तो दोबारा वजू करना पड़ेगा, तो वहीं पे वो कहेंगे अब जल्दी जल्दी मैं नमाज़ पढ़ लूँ, फिर उसके बाद ही जाऊँगा रेस्टरूम, ताकि वजू ना दोबारा करना पड़े। तो इससे मना किया गया, ये नहीं कर सकते। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब खाना मौजूद हो या पाखाना वो पेशाब की हाजत शदीद हो, तो नमाज नहीं होती। देखिए अब खाना एक पड़ा हुआ है आपका, खाना तैयार है और आवाज़ दी जा रही है, उसकी खुशबूएं आ रही हैं। आप करिए, मैं जल्दी से नमाज़ पढ़ लूँ फिर आराम से खाना खाऊंगी, होना क्या चाहिए? आप जल्दी से खाना खा लें फिर आराम से नमाज़ पढ़ें, उलट होना चाहिए ना। हम क्या कहते हैं, हमें खाने के लिए तो बहुत रिलैक्सेशन चाहिए, नमाज के लिए हम नहीं वो होना चाहते कि नमाज आराम से पढ़ें हम, उसको तो जल्दी जल्दी सर से उतारो। देखिए जब और फिर दूसरी कि अगर उसको हाजत है रेस्टरूम यूज़ करने की, तो फिर नमाज में वो बेचैन रहेगा, उसका ध्यान नहीं लगेगा, इसलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना फरमाया। ठीक है, अल्हम्दुलिल्लाह यहाँ तक आप लोगों का हो गया। नेक्स्ट टाइम मैं आपको पेशाब के छींटों से बचने की जो ताकीद है वो बताऊंगी, और फिर और भी तहारत से मुतल्लिक बातें इंशाअल्लाह ताला हम और गुस्ल गुस्ल जनाबत वगैरह ये सब इसके ऊपर डिस्कस कर लेंगे इंशाअल्लाह ताला। अच्छा, सुभानकल्लाहुम्मा व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैक।